Selamun aleyküm ve rahmetullah. Elhamdülillah.
Allahu Ekber.
Alhamdulillah. مالك يوم الدين. إياك نعبد وإياك نستعين. اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. قل سيروا في الأرض فانظروا كيف كان عاقبة المجرمين. ولا تحزن عليهم ولا تكن في ضيق مما يمكرون. ويقولون متى هذا الوعد إن كنتم صادقين. قل عسى أن يكون ردف لكم بعض الذي تستعجلون. وإن ربك لذو فضل على الناس ولكن أكثرهم لا يشكرون. سورة النمل 70-74 آیات. گزشتہ کچھ عرصہ بلکہ کافی لمبا عرصہ جو کئی مہینے تک پھیلا ہوا تھا پاکستان کے شائع کردہ مبینہ قرطاس ابیض کے جوابات پہ صرف ہوا اور اللہ ماشاء اللہ خطبات تقریباً تمام کے تمام اسی جواب کے لیے وقف رہے. چند ہی دن ہوئے پاکستان سے جسکا کے انیس صاحب نے اپنے خط میں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے الہامات کی کاپی میں مندرج ایک رویا کا ذکر کیا جو 1903-10 ستمبر کا رویا ہے اور تذکرہ 485 صفحہ پر درج ہے. اور انہوں نے لکھا کہ ان کا خیال ہے کہ یہ قرطاس ابیض کا جو جواب دیا گیا ہے یہ رویا اسی سے تعلق رکھتا ہے. چنانچہ جب میں نے الفاظ اصل الفاظ کا مطالعہ کیا تو میں حیران ہوا کہ واقعتاً حیرت انگیز طور پر یہ رویا اسی واقعہ پر چسپاں ہوتا ہے. اور سارے عرصے میں کبھی بھی مجھے ان جوابات پر اتنا اطمینان نہیں ہوا تھا اور اتنی غیر معمولی خوشی نہیں پہنچی جتنی حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے اس مختصر رویا کے مطالعہ سے پہنچی. اور جو اطمینان نصیب ہوا اس کا الفاظ میں بیان ممکن نہیں. آج سے 82 سال پہلے اللہ تعالیٰ نے حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کو یہ واقعہ بتا دیا تھا کہ اس طرح ایک واقعہ ہونے والا ہے اور اس طرح اللہ تعالیٰ کی دی ہوئی توفیق کے ساتھ اس کا ایک شافی اور کافی جواب دیا جائے گا. حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام لکھتے ہیں، خواب میں میں نے دیکھا میرے ہاتھ میں ایک کتاب ہے کسی مخالف کی، میں اس کو پانی میں دھو رہا ہوں اور ایک شخص پانی ڈالتا ہے. جب میں نے نظر اٹھا کر دیکھا تو وہ ساری کتاب دھوئی گئی ہے اور سفید کاغذ نکل آیا ہے، صرف ٹائٹل پیج پر ایک نام یا اس کے مشابہ رہ گیا ہے. یہ الفاظ حیرت انگیز طور پر اس سارے واقعے پر اس طرح صادق آتے ہیں کہ سب سے پہلے تو عام کتابیں جو مخالفین سلسلہ لکھتے رہے ہیں شروع سے اور لکھ رہے ہیں اور لکھتے چلے جائیں گے، उनमें से किसी एक का ये जिक्र मालूम नहीं होता, क्योंकि वो तो मज़मून एक लंबी तारीख पर हर तरफ फैला हुआ है और किसी किताब को ख़ास करने की कोई वजह नज़र नहीं आती। लेकिन एक हुकूमत वक्त की तरफ से एक किताब शाया की जाए जमात की मुखालफत में, तो उस किताब को एक गैर मामूली अहमियत हासिल हो जाती है और आम मुखालफाना किताबों से मुमताज़ हो जाती है। इसलिए लाजमन किसी ऐसी ही किताब का यहाँ ज़िक्र है जो कोई गैर मामूली हैसियत रखती है। और इस सारी तारीख़ में जो तकरीबन 100 साल पर फैली हुई है जमात अहमदिया की मुखालफत में, ये पहला वाक़िया हुआ है कि एक हुकूमत वक्त ने अपनी जानिब से एक मुखालिफाना किताब शाया की हो। चुनांचे ज़ाहिर है कि इसमें उसी किताब की तरफ इशारा है। मज़ीद बरां फरमाया, मैं उसको पानी में धो रहा हूँ और एक शख्स पानी डालता है। अमूमन पाकिस्तान में मेरा दस्तूर यही था और गुज़श्ता खुलफा का भी यही रहा है कि जब इल्मी तहकीक करवाते हैं या करवाते थे तो एक से ज़ायद उलमा मदद किया करते थे और लाइब्रेरियां थीं, हर किस्म के वसाइल मौजूद थे, मुतफर्रिक मज़ामीन के माहिर उलमा मौजूद थे। चुनांचे हर मज़मून के माहिर आलिम के सुपुर्द मुख्तलिफ बातें कर दी जाती थीं जो तहकीक करके हवाले तलाश करने में मदद करता था। लेकिन यहाँ इन सारी सहूलतों के ना होने के बायस जिस हद तक भी खुदा ने जिस तरह तौफीक दी हमें उसका इंतज़ाम करना पड़ा। तमाम दूसरे हमारे मुबल्लिगीन वगैरह इतने मसरूफ़ थे कि उनको इस काम के लिए अलग नहीं किया जा सकता था। चुनांचे मैंने सिर्फ एक हादी अली साहब को अपने लिए मुंतखब किया कि वही मेरे बयान के मुताबिक जहाँ जहाँ मैं इशारे करूँ वहाँ से मज़मून तलाश करके मुहैया करें। तो ख्वाब में ये जिक्र करना कि एक आदमी पानी डाल रहा है और एक डाल रहा है, ये कोई गैर मामूली बात है, ख़ास माने रखने वाली बात है जो इसका जिक्र फरमाया गया। चौथे इस तमाम अरसा में सिर्फ एक शख्स यही हाथ पर पानी डालता रहा यानी मदद करता रहा इस किताब को धोने में। और फिर ये लफ्ज़ यूँ लगता है जैसे चोर पकड़ा गया। बिल्कुल फरमाया जब वो किताब धुल गई तो सफ़ेद कागज़ निकल आया। हैरत अंगेज तौर पर वाइट पेपर का नक्शा इससे बेहतर नहीं खींचा जा सकता कि वाइट पेपर तो है लेकिन इन मानों में कुछ भी बाकी नहीं रहा, कुल्लियतन सफ़ेद हो गया और बेदाग कर दिया गया खुदा की तरफ से, और सिर्फ टाइटल पर कुछ लिखा हुआ रह गया है, मज़मून का हिस्सा उसका कुछ भी बाकी नहीं। तो ये चूँकि ये एक अजीम निशान खुदा ताला की तरफ से एक तायदी निशान था, इसलिए मैंने सोचा कि जमात को भी इस लज़त में शरीक करूँ जिसका खुदा ऐसा अजीम निशान हो, ऐसा आलिमुल गैब हो, इस तरह तायद बार बार अपनी दिखाए। उस कौम को कौन दुनिया में हरा सकता है और कौन डरा सकता है। हमारा एक वाली है, हमारा एक वली हमारे साथ मौजूद है जो हमारी पैदाइशों से भी पहले जानता था कि क्या होने वाला है और बहुत दूर दूर की खबरें उसने पहले से दिलों को सहारा देने की खातिर दे रखी थी। इसलिए ये तमस्कर करते रहे, मजाक उड़ाते रहे, वादे कब पूरे होंगे और कैसे पूरे होंगे, ये इनका हिस्सा है, इनके मुकद्दर की बातें हैं। मगर हम तो हर रोज़ पूरे होते हुए वादों में ज़िंदा रह रहे हैं, वही हमारे सांसें हैं, वही हमारी बका का पानी है। इसलिए हमारी जमात के जो हालात हैं वो इनके लोगों के तसव्वुर में भी नहीं आ सकते कि किस तरह ज़िंदा हैं और क्यों ज़िंदा हैं। इसके बाद मेरा ख़्याल था कि मैं मुल्क को एक अजीम ख़तरे से मुतवज्जे करूं जो मुलायत का ख़तरा है और तकरीबन वो मुल्क की ज़िंदगी के हर गोशे पर पंजे गाड़ चुका है और इस वक्त मुल्क की ज़िंदगी की शाहरग उसके पंजों में आ चुकी है। सिर्फ एक मुल्क में यह वाक़या नहीं हुआ या हो रहा बल्कि तमाम आलम इस्लाम में यह वाक़या एक सोची समझी साजिश के मुताबिक करवाया जा रहा है इस्लाम दुश्मन ताकतों में। जहाँ तक पाकिस्तान का ताल्लुक है मैंने सोचा कि मैं इनको इस बारे में मुतनब्बे करूँ, लेकिन آج صبح ایک ایسا واقعہ ہوا جس کے پیش نظر میں سر دست اس مضمون کو آئندہ کے لیے اٹھا رکھتا ہوں اور آج کے ہونے والے واقعہ کے متعلق آپ کو مطلع کرتا ہوں۔ آج صبح تہجد کے وقت فون کی گھنٹی بجی تو پتہ چلا کہ کراچی سے فوری ٹیلی فون آیا ہے اور یہ بتایا گیا کہ کراچی میں محکمہ موسمیات والوں جو غیر بین الاقوامی محکمہ موسمیات موسمیات سے تعلق رکھنے والے لوگ ہیں، ماہرین ہیں، ان کی طرف سے ایک ایسی تنبیہ کی گئی ہے جو عام طور پر پاکستان کے جغرافیائی حالات میں نہیں کی جاتی اور ایک غیر معمولی واقعہ ہے، اور وہ یہ ہے کہ پاکستان کا جو کراچی کا علاقہ ہے اور اس کے ساتھ کا سمندری ساحل کا ساحلی علاقہ، اس کی طرف ایک انتہائی خوفناک سمندری طوفان بڑی تیزی سے بڑھ رہا ہے جس کے متعلق یہ خیال کیا جاتا ہے کہ جمعے کے دن صبح 10 بجے وہ کراچی ساحل کو ہٹ کرے گا، اور یہ طوفان مشرقی بنگال کی طرف تو آتے رہتے ہیں اور وہ ان سے واقف بھی ہیں اور لکھوکھا جانے بھی ضائع ہوتی رہتی ہیں، اربوں کی جائیدادیں بھی طرف ہوتی رہتی ہیں، لیکن اس مغربی ساحل کے لیے یہ ایک بالکل اجنبی اور انوکھا واقعہ تھا۔ اس لیے تمام نیوی کو الرٹ کر دیا گیا، تمام شہری دفاع کے ادارے اور رضاکار اس طرف متوجہ ہوئے اور رات کے پچھلے حصے میں اور صبح کے پہلے حصے میں ساحلی علاقوں سے آبادی کا انخلا ہوا، اور ڈیفینس سوسائٹی جو بہت دور تک پھیلی پڑی ہے، کئی فیزز ہیں اس کے، اس میں سے لاکھوں آدمیوں کا انخلا کروایا گیا اور نصف سے زائد ڈیفینس کی آبادی بالکل خالی ہو گئی، یہاں تک کہ وہ اتنے افراتفری میں یہ واقعہ ہوا کہ اپنا سامان لے جانے کی بھی کسی کو ہوش نہیں تھی۔ چنانچہ صبح اس کے بعد یا اس اطلاع کے بعد ایک احمدی گھر سے میرا رابطہ ہوا ٹیلی فون پر، تو انہوں نے اس نقشے کو کھینچنے کے لیے ایک بڑے دلچسپ واقعہ بتایا۔ انہوں نے کہا ہمیں جب اطلاع ملی تو اتنی پینک تھی اس اطلاع میں کہ فوراً نکلو کہ ہم بغیر کسی چیز کے باہر نکلے، تو میری چھوٹی بچی نے کہا کہ حضرت صاحب کے خط رہ گئے وہ تو لیتے جائیں، کہتے ہیں ہم پھر واپس دوڑے اور وہ خط لے لیے کہ اور کچھ لے جا سکیں نہ سکیں، یہ خط محفوظ رہ جائے۔ یہ وہ کیفیت تھی، لیکن اللہ تعالیٰ نے فضل فرمایا اور بیشتر اس کے کہ وہ ساحلی علاقے میں جو دور دور تک پھیلا پڑا ہے وہاں تباہی مچاتا، اللہ تعالیٰ نے اس طوفان کا رخ پھیر دیا اور یہ بلا ٹل گئی۔ اس واقعہ کو جہاں تک جماعت احمدیہ کا تعلق ہے ایک غیر معمولی اہمیت بھی حاصل ہو گئی، اور وہاں کی جماعت خاص طور پر اس لیے بھی پریشان تھی کہ اگرچہ آج یہاں جمعہ کا دن رمضان کی 11ویں تاریخ ہے، لیکن پاکستان میں جمعہ کا دن آج رمضان کی 10ویں تاریخ ہے، اور اس سے پہلے گزشتہ خطبے میں بھی میں جو گلاسکو میں دیا تھا اس میں بھی میں نے مطلع کیا تھا جماعت کو کہ بعض رویا ایسی معلوم ہوئی ہیں جن سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے جو یہ کشمیری نظارہ دکھایا تھا فرائیڈے دی 10th، اس کا تعلق بعید نہیں کہ چاند کی راتوں سے ہو۔ چنانچہ اس عرصے میں اس خطبے کے بعد ایک اور عجیب اور بڑی دلچسپ رویا ایک پاکستان کے دوست نے لکھی، اس کا بھی اس سے تعلق معلوم ہوتا ہے، اور وہ یہ تھی، ایک ڈاکٹر طارق ہیں، وہ کہتے ہیں کہ میں بہت ہی ایک رات پریشان ہوا اور بہت رویا خدا کے حضور دعائیں کی کہ یہ اطلاع کے دن کب کٹیں گے اور کیا ہونا ہے، کچھ تو بتا۔ تو کہتے ہیں رات میں نے جو رویا میں نقشہ دیکھا ہے مجھے کچھ سمجھ نہیں آئی کہ ہے کیا، لیکن چونکہ آپ کو اللہ تعالیٰ بتا دیتا ہے رویا کی تعبیریں اور آپ کا تعلق ہے جماعت کے معاملات سے، اس لیے آپ کو سمجھنا بھی چاہیے میں آپ کو لکھ رہا ہوں۔ چنانچہ وہ رویا یہ تھی کہ ایک کاغذ پر ایک طرف ایک چوکتا ہے، اس پر ऊपर 10 का हिस्सा लगा लिखा हुआ है और नीचे कमर लिखा हुआ है, और बाई तरफ एक लंबा चौकटा है और उसके अंदर तारीखें लिखी हुई हैं, या हिंसे वो कहते हैं, हिंसे लिखे हुए हैं, और 31 पर जाकर वो शुमार ख़त्म हो जाता है और 31 का हिंसा नुमायाँ चमक रहा है। यानी उन्होंने तो ये तबीर नहीं लिखी, ना उनका जहन इस तरफ गया, मगर वो चूँकि उससे मुझे ताल्लुक मालूम था फ्राइडे द 10th वाली बात से, इसलिए वाज़े तौर पर मुझे ये समझ आई कि 31 मई को चांद की 10वीं तारीख को एक जुमा आ रहा है, और उस जुमे में कोई वाकया ऐसा होने वाला है जिसका ताल्लुक उस कष्ट से भी है और इस वजह से भी है। चुनाचे इस ख्याल से मैंने प्राइवेट सेक्रेटरी साहब को पहले भी कह दिया था कि आप तवज्जो रखें और ख्याल रखें कि 10 तारीख को क्या वाकया गैर मामूली पेश आता है। चुनाचे हमारे अजीज सैफी खुद सारी रात बैठे रेडियो चलाकर खबरें सुनते रहे, लेकिन अजीब वाकया हुआ कि फ़ोन जो उनके नाम आना था वो गलती से मेरे नाम आ गया, और ये इतला मुझे मिली पहले बजाय इसके कि उनको मिलती। इस वाकया में कई सबक हैं। एक तो ये बहरहाल पुख्ता बात है कि एक ऐसा गैरमामूली वाकया है जो इस इलाके में रोज़मर्रा या दसियों सालों में भी एक दफ़ा नहीं रूनुमा होता, और जुमा की यह दिन है और 10 तारीख है रमज़ान की। इन हकायकों को कोई दुनिया में मिटा नहीं सकता, गलती कर सकता, लेकिन एक ख़तरा पैदा हुआ और टल गया। हाँ, वो कितना ही गैर मामूली ख़तरा था, लेकिन बहरहाल टल गया। इसका क्या नतीजा निकलता है, ये क्या नतीजा हमें निकालना चाहिए? कई नतायज मेरे जहन में आते हैं जिनसे मैं आपको मुतले करना चाहता हूँ। पहली बात तो ये कि अगरचे रोया इस पर चिस्पा होता नज़र आ रहा है और एक गैर मामूली बात है, लेकिन ये ज़रूरी नहीं हुआ करता कि एक ही दफ़ा एक बात पूरी हो। बाज़ खुदा ताला के की तरफ से ऐसे कशूफ या इल्हामात होते हैं जो बार बार तकरार के साथ भी पूरा होते हैं, और कुरान करीम की बाज़ आयात से भी पता चलता है कि बाज़ निशान पीछे पड़ जाने वाले हैं और वो बार बार पूरे होते हैं। तो एक तो ये इम्कान है, यानी ये इम्कान भी है कि इसके अलावा भी खुदा ताला ज़्यादा वजाहत के साथ इस निशान को पूरा फरमाए, और दूसरा जब हम इस पर गौर करते हैं इस वाक़या पर तो कई सबक मिलते हैं। पहला ये कि खुदा ताला जब कौम को पकड़ने का फ़ैसला करता है तो उसके पकड़ के रस्ते बहुत हैं, और बसा अवकात ऐसे रस्ते से भी पकड़ता है जिसकी तवक्को ही नहीं कर सकती हूँ, वहमो गुमान भी नहीं जा सकता कि इस तरह से भी कोई वाक़या हो। जिस तरह 1974 के फसादात के बाद जो बार बार पकड़ी गई है कौम मुख्तलिफ इतलाओं में, तो एक सैलाब ऐसा आया था सिंध में जो बलूचिस्तान की खुश पहाड़ियों पर गैर मुतवक्का बारिश के नतीजे में सैलाब आया। यानी वहमो गुमान भी नहीं कर सकता कि बलूचिस्तान के खुश्क पहाड़ सैलाब का मूजिब बन जाएंगे, लेकिन वो सारा इलाका तबाह हुआ बलूचिस्तान के पहाड़ों के सैलाब की वजह से। चुनाचे अखबारों में इस बात की नुमायाँ सुर्खियाँ लगी। तो अल्लाह ताला की पकड़ जब वो आती है तो उसके इतने मुख्तलिफ रस्ते हैं, और वो कादिर व तवाना खुदा है, वो अपनी कुदरत की निशान दिखाता है, और ज़मीन की हर चीज़ को जब चाहे वो अमर फरमा सकता है, और वो जो अमन का मूजिब जगह है वो ख़तरे का मूजिब बन जाती है। इसलिए खुदा ताला की तरफ से अमन में नहीं रह सकता इंसान अगर वो फैसला कर ले इसको पकड़ने का, और ये मज़मून भी कुरान करीम की मुख्तलिफ आयात में बड़ी वजाहत से बयान किया गया है कि खुदा की तकदीर से तुम किस तरह अमन में रह सकते हो, वो तो पाबंद नहीं है, वो जिस तरह चाहे जब चाहे तुम्हें पकड़ने का फैसला करे, फिर तुम्हारे लिए बचने की कोई सूरत बाकी नहीं रखेगा। दूसरा इसमें एक खुशखबरी है, इस नहायत मुहीब खतरा के एकदम जाहिर होने और फिर उसके टल जाने में, वो ये कि खुदा ताला अजाब देने में खुश नहीं है, वो तंबीह फरमाता है خطرات سے متنبہ کرتا ہے اور قوم کو استغفار کا موقع دیتا ہے. اگر قوم استغفار کرے اور توبہ کرے اور اللہ تعالیٰ کی طرف رجوع کرے تو اللہ تعالیٰ اس بات میں راضی نہیں ہے کہ لوگوں کو ہلاک کرے, اور وہ پکڑ میں ڈھیلا ہے اور نرمی کرتا ہے, یہاں تک نرمی کرتا ہے کہ بسا اوقات انبیاء بظاہر جھوٹے ہوتے دکھائی دے رہے ہوتے ہیں اور دنیا کو ان کی تضحیک اور تمسخر کا موقع مل جاتا ہے, لیکن اللہ تعالیٰ پھر بھی اپنی پکڑ میں نرمی اور غیر معمولی مغفرت کا سلوک فرماتا ہے. تو اگر یہ وہی نشان ہے جیسا کہ نظر آ رہا ہے جس کا خدا تعالیٰ نے وعدہ فرمایا تھا, تو اس میں جماعت کے لیے بھی اور قوم کے لیے بھی ایک بہت خوشخبری کا پہلو ہے کہ قوم کے لیے ابھی نجات کی راہ باقی ہے. محیب خطرات کا ایک نمونہ دکھا دیا گیا ہے, لیکن اگر قوم نے استغفار سے کام لیا اور توبہ کی تو ہرگز بعید نہیں کہ اللہ تعالیٰ اس قوم کو بچائے, اور یہی ہے جو ہم چاہتے ہیں اور اسی کے لیے ہم دعائیں کرتے ہیں. اور تیسرا پہلو سبق جو اس میں سے ملتا ہے وہ یہ ہے کہ تنبیہ موجود ہے اور نمونہ دکھا دیا گیا ہے کہ خدا تعالیٰ تم سے کیا سلوک فرمائے گا اگر تم بعد نہیں آؤ گے. اب معاملہ وہاں تک جا پہنچا ہے کہ قومی عذابوں کے ذریعے اور بار بار کی سزا کے ذریعے تم پکڑا جائے گا اگر تم تو اب توبہ اور استغفار سے کام نہیں لو گے اور تکبر میں اسی طرح مبتلا رہو گے. اور خدا تعالیٰ کے پاک بندوں سے تمسخر اور استہزاء کرنے سے باز نہیں آؤ گے تو پھر یہ ایک معمولی سا نمونہ ہے جو تمہیں دکھا دیا گیا ہے, پھر آئندہ تمہارے لیے اسی قسم کا خدا کا سلوک ظاہر ہونے والا ہے. لیکن جب وہ ایک دفعہ ظاہر ہو جاتا ہے تو پھر اس کے بعد کوئی روک نہیں, کوئی ہاتھ نہیں ہے جو اسے چلنے سے روک سکے. وہ خدا کی چکی ہے جو چل پڑتی ہے اور پھر کوئی اسے روک نہیں سکتا. اس لیے یہ سارے نشانات یا ایسے اسباق ہیں جو اس واقعے پر غور کرنے سے ہمیں ملتے ہیں. چنانچہ جن آیات کا میں نے انتخاب کیا ان میں بھی یہی مضمون ملتا ہے. قل سیروا فی الارض فانظر کیف کان عاقبۃ المجرمین. اے محمد صلی اللہ علیہ وآلہ وسلم, ان سے کہہ دے کہ تم زمین میں خوب پھر کے دیکھ لو, ایک بات تمہیں قطعی نظر آئے گی کہ مجرمین کی عاقبت کبھی اچھی نہیں ہوئی. کیف کان عاقبۃ المجرمین, وہ لوگ جو جرم کرتے ہیں, جو زیادتیاں کرتے ہیں, جو ظلم اور صفاقی سے کام لیتے ہیں, جن کی زندگیاں تضاد بن جاتی ہیں, منہ سے کچھ اور کہہ رہے ہوتے ہیں, کردار ان کے کچھ اور ظاہر کر رہے ہوتے ہیں, ساری زندگیاں گندگیوں میں مبتلا ہوتی ہیں اور نیکی کے نام لے لے کر وہ غلط لبادے جن کا کوئی تعلق نہیں ان کی زندگی سے وہ اپنے اوپر اوڑھ لیتے ہیں. اسلام کا نام ہے اور ہر قسم کی غیر اسلامی حرکتیں ہو رہی ہیں, ایسے لوگوں کے لیے ایک وقت مقدر ہوتا ہے, وہ کب آئے گا یہ الگ بحث ہے. لیکن اگر تم غور کرو اور مڑ کر دیکھو تاریخ میں ان لوگوں کے چہرے, تاریخ کے آئینے میں دیکھو, تو ایک بات تمہیں قطعی نظر آئے گی کہ ان کا انجام اچھا کبھی نہیں, ہمیشہ بد انجام کو پہنچے. ولا تحزن علیہم ولا تکن فی ضیق مما یمکرون. فرمایا ہم جو ڈھیل دیتے ہیں تو اس پر غم نہ کر, اور ان کو جو مکروں کا موقع دیتے چلے جا رہے ہیں, ہر قسم کے مکر تیرے خلاف کر رہے ہیں, تو یہ نہ سمجھ کہ ہم نے تجھے چھوڑ دیا ہے. یقین رکھ کہ تیری عاقبت اچھی اور ان کی عاقبت لازماً خراب ہونے والی ہے اگر یہ لوگ باز نہ آئے. یہ دوسرے تمسخر کرتے ہیں, یہ طرح طرح کی باتیں بناتے ہیں. وہ یقولون متا حاضر الوعد ان کنتم صادقین, اور چھیڑخانیاں کرتے ہیں کہ بتاؤ وعدہ کب پورا ہوگا, کچھ یہ بھی تو بتاؤ کہ کب ہم پکڑے جائیں گے. اگر تم سچے ہو تو دکھاؤ وہ عذاب کہاں ہے, وہ خدا کی پکڑ کہاں گئی. فرمایا اس کے جواب میں تو اتنا کہہ دے اسا ان یکون ردف لکم بعض الذی تستعجلون, ہو سکتا ہے تمہیں پتہ ہی نہ چلا ہو, ایک واقعہ رونما ہو گیا, یہ وہ چیزیں ہیں جن کی تم جلدی کر رہے ہو, ان میں سے ایک حصہ تمہارے پیچھے لگ بھی چکا ہو اور تمہیں پتہ ہی نہیں کہ ہمارے پیچھے خدا کا عذاب لگ چکا ہے اور وہ چھوڑنے والا نہیں. لیکن کیوں پیچھے لگ رہا ہے, کیوں اسے وہ پکڑ نہیں رہا, یہ مہلت کیوں ہے؟ فرمایا ان ربا کا لذو فضل سے ولاکن اکثر ہم لا یشکرون, کہ اللہ اپنے بندوں پر بہت ہی فضل کرنے والا ہے, پکڑ میں دھیما ہے, تکلیف دے کے خوش نہیں ہوتا, اس لیے بسا اوقات ایسے انتظام فرما دیتا ہے کہ مجرم اگر باز نہ آئیں تو پیشتر اس کے کہ وہ مجرم آخر یہ کہہ سکیں کہ ہم کامیاب ہو گئے, وہ خدا کا عذاب انہیں پکڑ لے جو پہلے سے ان کے پیچھے لگ چکا ہوتا ہے, بیشتر اس سے کہ یہ واقعہ ہو. اللہ تعالیٰ چاہتا ہے کہ وہ ہدایت پائیں, ان پر خدا کی رحمتیں ہوں, ان پر خدا کے فضل ہوں, اور وہ طاقتیں ساری کی ساری جو خدا کے عذاب کے لیے استعمال ہوتی ہیں وہ خدا کی رحمت کے لیے بھی تو استعمال ہو سکتی ہیں, وہ رحمت کا موجود بنا دی جائیں. چنانچہ سورہ نو میں خدا تعالیٰ اس مضمون کو زیادہ کھول کر بیان فرماتا ہے. حضرت نوح خدا سے عرض کرتے ہیں کہ میں نے اپنی قوم کو خوب کھول کھول کر متنبع کر دیا اور ان کو یہ بھی بتایا کہ آسمان سے آنے والا پانی رحمتوں کا موجب بن جائے گا, ضروری نہیں کہ یہ عذاب کا موجب بنے. ایسے فضلوں کی بارش خدا تعالیٰ تم پر برسائے گا جس کا فیض تم ہمیشہ کھاتے رہو گے اور دین اور دنیا کی نعمتیں پا جاؤ. لیکن میری ساری نصیحتیں, دن اور رات کی باتیں, میری تذکیر نے ان پر کوئی اثر نہیں کیا. ایک عجیب دردناک منظر ہے جو خدا کے حضور کھینچتے ہیں. عرض کرتے ہیں قال رب انی دعوت قومی لیلا ونهارا فلم یزدہم دعائی الا فرارا وانی کلما دعوتہم لتغفر لہم جعلوا اصابعهم في اذانهم واستغشوا ثيابهم وصلوا واستكبروا استكبارا ثم اني دعوتهم جهارا ثم اني اعلنت لهم واسررت لهم اسرارا فقلت استغفروا ربكم انه كان غفارا. کہتے ہیں اے میرے رب, میں نے تو اپنی قوم کو صبح بھی بلایا, رات کو بھی بلایا اور دن کو بھی بلایا, لیکن میری آہو پکار نے, میری دعوتوں نے, میرے بلانے نے انہیں بھاگنے کے سوا اور کسی چیز میں زیادہ نہیں کیا. اور ہر دفعہ جب میں انہیں اس بات کی طرف دعوت دیتا تھا اس لیے بلاتا تھا کہ اے میرے رب تو ان کو بخش دے, وہ اپنے کانوں میں انگلیاں دیتے تھے اور اپنے کپڑے تکبر سے سمیٹتے تھے اور اپنے انکار پر اصرار کرتے تھے اور بہت بڑے استکبار میں مبتلا ہو جاتے تھے. پھر ان کو میں نے کھلا کھلا بھی بلایا اور اعلان کر کے بھی بلایا اور خفیہ اشاروں کے ساتھ بھی ان کو سمجھانے کی کوشش کی, اور ہمیشہ ان کو یہی کہتا رہا استغفروا ربکم, اللہ کے سے بخشش مانگو, اپنے رب سے استغفار کرو, انہ کان غفارا, इस बात को मत भूलो कि वो बहुत ही बचने वाला है। फिर इसके बाद वो दुआ है जो मैंने अमदन छोड़ दी, क्योंकि हम मैं नहीं चाहता कि उस अपनी कौम पर वो दुआ मांगूं जिस पर इस दुआ को हज़रत नूह ने अंजाम तक पहुंचाया। एक बहुत ही खौफनाक दुआ है, और हज़रत नूह भी जैसा कि मैंने पहले भी बयान किया था, हरगिज़ ये दुआ अपने रब से ना मांगते जब तक अल्लाह पहले से आपको कौम के अंजाम की खबर देकर खुद इस दुआ के बारे में इजाज़त ना फरमाता। बहरहाल ये पुरानी तारीख दोहराई तो जाती है, लेकिन लफ्ज़न लफ्ज़न बयान ही नहीं दोहराई जाती। बहुत से इंतबाह होते हैं, बहुत से सबक होते हैं उसमें, और अगर साहिब फहम कौमें उनसे इस्तेफादा करना चाहें तो कर सकती हैं। बस ना मैं खुद ये पसंद करता हूँ कि अपनी कौम पर वो दुआएं करूँ, ना आपको इस बात की इजाज़त दे सकता हूँ कि आप अपनी कौम पर या जो पाकिस्तान से ताल्लुक़ नहीं रखते वो पाकिस्तान के ख़िलाफ़ ऐसी दुआएँ करें। ज़्यादा से ज़्यादा ये दुआ की जा सकती है, और उस हद तक एक बेख्तियारी का भी आलम हो चुका है। या खुदा जो अहमत तकफीर हैं उनको ज़रूर पकड़ और उनको इबरत का नमूना बना दे, ताकि आइंदा नस्लें नसीब पकड़ें उनसे। लेकिन जहाँ तक कौम का ताल्लुक है, ये मज़लूम है, जाहिल है, लाइल है, यानी कौम की अक्सरियत को पता ही नहीं कि ये क्या कह रहे हैं। किस कदर झूठ फैलाया गया है जमात के खिलाफ, इतना किज़्ब से काम लिया गया है कि कुछ अर्सा हुआ मुझे एक दोस्त ने बताया कि कराची जैसे शहर में तालीम याफ्ता लोग जो जमात से वाकिफ हैं और बज़ाहिर दुनिया की तालीम से खूब आरास्ता हैं, ऐसी एक मजलिस में ज़िक्र हो रहा था, मैंने एहतजाजन कहा कि आप बताओ कि कलमा तैयबा, कलमा शहादा जो कदर मुश्तरक है सारे आलम इस्लाम की, बल्कि जिसकी तरफ अल्लाह ताला गैरों को भी बुलाता है, ईसाइयों को दावत देता है कि आओ इस मुश्तरक कलमे में जिसके पहला हिस्सा मुश्तरक है उसमें हमारे साथ शामिल हो जाए, उसको ज़बरदस्ती मिटाया जा रहा है, उसकी तजलील की जा रही है कलमे की, इसकी इस्लाम तुम्हें कैसे इजाज़त देता है, इसकी कोई दलील दो। कहते हैं उस मजलिस में, पढ़े लिखे लोगों की मजलिस में एक साहब ने कहा हाँ इसकी दलील ये है कि तुम कलमा मुँह से कुछ और कहते हो और दिल में कुछ और कलमा है, मुंह से मोहम्मद का नाम लेते हो दिल में मिर्ज़ा गुलाम अहमद कादियानी कहते हो। हद है इस झूठ और इफ्तरा की, लेकिन मौलवी ने इस कसरत से झूठ बोला है, ऐसा इफ्तरा से काम लिया है कि पाकिस्तान की सोसाइटी में नीचे से ऊपर तक ये झूठ का जहर घोल दिया और आलिम को भी जाहिल बना दिया उन्होंने। इसलिए ऐसे जालिम लोग जिन्होंने इस कसरत से झूठ बोला है और कौम की आकबत की कोई परवाह नहीं की, अपनी आकबत का तो उनको मालूम होता है, कभी ख्याल ही नहीं आता कि हम किस कौम हैं, किस कमाश के लोग हैं और क्या हमसे होने वाला है, मगर कौम की ज़िंदगी से खेल रहे हैं। ऐसे लोगों के लिए तो हालत वो इस हद तक पहुंच गई है कि अब दुआ निकलती नहीं, कोशिश भी करें तो दुआ दिल से नहीं निकलती। ये दुआ तो अमूमी हम करते हैं कि अल्लाह इनमें से अक्सरियत को हदायत दे दे, अक्सरियत को बचा ले, इनको जुल्म से बाज रख। ये जो सफाकी से काम ले रहे हैं मुसलसल हज़रत मसीह मौऊद अलैहिस्सलाम पर गंद उछाल रहे हैं, इनको बाज रख इससे। लेकिन कुछ इनमें से ऐसे ज़रूर होने चाहिए जो लोगों के लिए इबरत का नमूना बने, ताकि जमात के दिल भी ठंडे हों जिन्होंने बहुत दुख उठाए हैं इनके हाथों से, और उनकी इबरत सारी कौम के लिए निजात का मुजीब बन जाए। ये मकसद होना चाहिए इस दुआ में, महज बद्दुआ नहीं, बल्कि ये मकसद कि उससे कौम की भारी अक्सरियत हदायत पा जाए। जैसा कि मैंने बयान किया है, अफसोस की बात यह है कि ये लोग बाज नहीं आ रहे और दिन ब दिन आगे बढ़ते चले जा रहे हैं, और ये नमूना जो खुदा ने आज के दिन दिखाया है इनको, इससे भी बाहर बज़ाहिर यही मालूम होता है कि इस्तफादा नहीं करेंगे, बल्कि तज़ीक करेंगे, तमस्कर उड़ाएंगे, कहेंगे आया था चल गया ना आखिर, हम मुस्तक हैं इस बात के लिए हमें बचाया जाए, ये निशान है खुदा का। हालांकि ये निशान नहीं है, पहले भी होते रहे हैं ऐसे, निशान ये है कि अभी अगर तुम बाज नहीं आए तो फिर खुदा की पकड़ इस तरह आएगी कि तुम्हारे लिए लाता ही ना मनास, कोई भी चेहट नहीं, कोई दाएं बाएं होने की जगह बाकी नहीं रहेगी, कोई आगे बढ़ने की जगह बाकी नहीं रहेगी। ये वो इबरत के निशान हैं जो हमेशा जाहिर होते हैं, लुकमों के तौर पर खिलाए जाते हैं और आइंदा आने वाले हालात की तरफ इशारा करते हैं अगर कोई इस्तेफादा करे। लेकिन बज़ाहिर यही मालूम होता है कि जैसे पुरानों की तकदीर थी, आते हैं और निशान देख कर, पकड़ देख कर भी इनकार कर देते हैं, बुझाइए कि उसका हिरावल दस्ता भी सिर्फ पहुँचा। तो इसलिए मैं हज़रत मसीह मौऊद अलैहिस्सलाम के अल्फाज में इस कौम को मुतनब्बे करके अपना फ़र्ज अदा करता हूँ। ये मजहबी तौर पर एक तंबीह होगी और हो सकता है ये बातें इनको समझ में ना आए, क्योंकि जिस दुनिया में हम बस रहे हैं ये उस दुनिया में बस नहीं रहे। खुदा को जिस तरह बार बार एक जिंदा हकीकत के तौर पर हमने देखा है जाहिर होते हुए अपने घरों में, अपने दिन रात में, अपने रोज़मर्रा के सलूक में, उस तरह इन लोगों ने उस खुदा को देखा नहीं। इसलिए हो सकता है ये बातें इनकी समझ में ना आए, बाला हों उनकी समझ से। इसलिए दूसरा पहलू तंबीह का मैंने वो हिस्सा रखा है जिसको मैंने अभी बयान किया था शुरू में कि मुल्ला के कब्जे के अंजाम से डरा उनको और उनको बताऊं ऐसे रंग में जो इनको समझ आ जाए बातें, दुनिया की इस्तलाहों में इनको बताऊं, दुनिया की तारीख पेश करके बताऊं कि जब किसी कौम पर मुलायत काबिज हो जाया करती है तो उसको किस किनारे तक पहुंचा दिया करती है। तो वो खुतबा तो इंशाल्लाह आइंदा होगा, इस वक्त तो रूहानी और मजहबी नुक्ते निगाह से खा ये समझें या ना समझें, असल ज़ुबान तो हमारी यही है, हम पहले इसी ज़ुबान में इनको तब्दील करते हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम की बाज़ इबारतें हैं मैंने चुनी हैं जो किसी तशरीह की मोहताज नहीं। फरमाते हैं, तुम देखते हो कि बावजूद तुम्हारी सख्त मुखालफत और मुखालफाना दुआओं के उसने मुझे नहीं छोड़ा और हर मैदान में वो मेरा हामी रहा और हर एक पत्थर जो मेरे पर चलाया गया उसने अपने हाथों पर ले लिया, हर एक तीर जो मुझे मारा गया उसने वही तीर दुश्मनों की तरफ लौटा दिया, मैं बेकस था उसने मुझे पनाह दी, मैं अकेला था उसने मुझे अपने दामन में ले लिया, मैं कुछ भी चीज़ न था मुझे उसने इज्जत के साथ शोहरत दी और लाखों इंसानों को मेरा इरादतमंद कर दिया। फिर वो इसी मुकद्दस वही में फरमाता है कि जब मेरी मदद तुम्हें पहुँचेगी और मेरे मुँह की बातें पूरी हो जाएंगी, यानी खल्कुल्लाह का रुजू हो जाएगा और माली नुसरतें ज़हूर में आएंगी, तब मुनकरों को कहा जाएगा कि देखो क्या वो बातें पूरी नहीं हो गईं जिनके बारे में तुम जल्दी करते थे। फिर सुनाते हैं, खुदा ताला ने मुझे बार बार खबर दी है कि वो मुझे बहुत अजमत देगा और मेरी मोहब्बत दिलों में बिठाएगा और मेरे सिलसिले को तमाम दुनिया में फैलाएगा और सब फ़िरकों पर मेरे फ़िरके को गालिब करेगा और मेरे फ़िरके के लोग इस कदर इल्म और मारफत में कमाल हासिल करेंगे कि अपनी सच्चाई के नूर और अपने दलाइल और निशानों के रूप से सबका मुंह बंद कर देंगे और हर एक कौम इस चश्मे से पानी पिएगी और ये सिलसिला ज़ोर से बढ़ेगा और फूलेगा यहाँ तक कि ज़मीन पर मुहित हो जाएगा, बहुत सी रोकें पैदा होंगी और इब्तला आएंगे मगर खुदा सब को दरमियान से उठा देगा और अपने वादा को पूरा करेगा। और खुदा ने मुझे मुखातब करके फरमाया कि मैं तुझे बरकत पर बरकत दूंगा यहाँ तक कि बादशाह तेरे कपड़ों से बरकत ढूंढेंगे। सो ऐ सुनने वालों, इन बातों को याद रखो और इन पेशखबरियों को अपने संदूकों में महफूज रख लो कि ये खुदा का कलाम है जो एक दिन पूरा होगा। ये तो है अहमदियत का खुदा ताला के फ़ज़लों और रहमतों के साथ मुस्तक़बिल, जिसको इसी रुख में, इसी सिमत में बढ़ते हुए हम देख रहे हैं, मुसलसल देख रहे हैं, हर इब्तला के वक्त, हर मुसीबत के वक्त, हर अंधेरे के वक्त एक लम्हा भी ऐसा नहीं आया کہ جماعت کا قدم اس مستقبل کی طرف بڑھنے سے رک گیا. ان کی تلواروں کے سائے میں بھی آگے بڑھی ہے جماعت اسی مستقبل کی جانب. ان کی گالیوں کی بوچھاڑ کے نیچے سے بھی جماعت آگے ہی بڑھتی چلی گئی ہے اسی مستقبل کی جانب. ان کے گرے گم اچھالتے رہے, یہ دکھ دیتے رہے, یہ ہر قسم کے اختلاط سے کام کے کام لیتے رہے, مگر اللہ تعالیٰ نے اس مستقبل کی طرف جماعت کے بڑھنے کی رفتار کو کم نہیں کیا, نہ ہونے دیا, بلکہ آگے بڑھاتا رہا. یہ وہ تقدیر ہے جس کو بدل نہیں سکتے. لیکن ایک اور تقدیر بھی ہے, اور وہ اللہ تعالیٰ کے دشمنوں کی تقدیر ہے جو ان کے اوپر ظاہر ہوتی ہے, جو ان کے متعلق خدا تعالیٰ کی تقدیر, خدا تعالیٰ ہمیشہ سے جاری فرماتا رہا ہے, اس کا بھی حال سن لیجئے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں, توبہ کرنے والے امان پائیں گے, اور وہ جو بلا سے پہلے ڈرتے ہیں ان پر رحم کیا جائے گا. یعنی بلا کے آنے سے پہلے. کیا تم خیال کرتے ہو کہ تم ان زلزلوں سے امن میں رہو گے, یا تم اپنی تدبیروں سے اپنے تئیں بچا سکتے ہو؟ ہرگز نہیں. انسانی کاموں کا اس دن خاتمہ ہوگا جب خدا کی پکڑ آئے گی. انسانی کاموں کا اس دن خاتمہ ہوگا. یہ مت خیال کرو کہ امریکہ وغیرہ میں سخت زلزلے آئے اور تمہارا ملک ان سے محفوظ ہے. میں تو دیکھتا ہوں کہ شاید ان سے زیادہ مصیبت کا منہ دیکھو گے. اے یورپ, تو بھی امن میں نہیں, اور اے ایشیا, تو بھی محفوظ نہیں, اور اے جزائر کے رہنے والوں, کوئی مصنوعی خدا تمہاری مدد نہیں کرے گا. میں شہروں کو گرتے دیکھتا ہوں اور آبادیوں کو ویران پاتا ہوں. وہ واحد و یگانہ ایک مدت تک خاموش رہا, اور اس کی آنکھوں کے سامنے مکروہ کام کیے گئے اور وہ چپ رہا, مگر اب وہ ہیبت کے ساتھ اپنا چہرہ دکھلائے گا. جس کے کان سننے کے ہوں سنے کہ وہ وقت دور نہیں. میں نے کوشش کی کہ خدا کی امان کے نیچے سب کو جمع کروں, پر ضرور تھا کہ تقدیر کے نوشتے پورے ہوتے. میں سچ سچ کہتا ہوں کہ اس ملک کی نوبت بھی قریب آتی جاتی ہے. میں سچ سچ کہتا ہوں کہ اس ملک کی نوبت بھی قریب آتی جاتی ہے. نوح کا زمانہ تمہاری آنکھوں کے سامنے آ جائے گا, اور لوط کی زمین کا واقعہ تم بچشم خود دیکھ لو گے. مگر خدا غضب میں دھیما ہے, توبہ کرو تا تم پر رحم کیا جائے. جو خدا کو چھوڑتا ہے وہ ایک کیڑا ہے نہ کہ آدمی, اور جو اس سے نہیں ڈرتا وہ مردہ ہے نہ کہ زندہ. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ. اذكروا الله يذكركم وَدُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ